यो रेडियो नेपाल हो। अब निर्मला ठकुराठीबाट समाचार सुन्नुहोस्। शुरूमा प्रमुख समाचार। भारतको उडिसा राज्य स्थित केआईआईटीको छात्रावासमा मृत भेटिएकी प्रकृति लम्सालको भैरवामा अन्त्येष्टि। लम्सालको मृत्युपछि उत्पन्न समस्या समाधान गर्न नेपाल र भारत दुवैतर्फ प्रयास जारी। उम्मेद्वारहरूले जथाभावी खर्च गर्ने गरेका कारण निर्वाचन महँगो भयो भन्ने भाष्य स्थापित भएको निर्वाचन आयोगको टिप्पणी। प्रजातन्त्रले स्वतन्त्र र न्यायपूर्ण समाज निर्माण गरेको प्रधानमन्त्री केपी शर्मा ओलीको भनाई। तनहुँमा स्वाइन फीवरले 18 बंगुर मरेपछि ओसार पसारमा रोक, सतर्कता अपनाउन आग्रह। अमेरिकाले गरेको कर वृद्धिलाई लिएर विश्व व्यापार संगठन डब्ल्यूटीओमा चीनको विरोध। र नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी फरवार्ड सावित्रा भण्डारी साम्बालाई प्रधानमन्त्री राष्ट्रिय प्रतिभा पुरस्कार प्रदान गरिने।
नेपाल टेलिकमको सहुलियत दरका प्याकेजहरू खरिद गर्न *14## डायल गर्नुहोस्।
नेपाल टेलिकम, राष्ट्रको संचार।
अब समाचार विस्तारमा। भारतको उडिसा राज्य स्थित कलिंगा इन्स्टिच्यूट अफ इण्डस्ट्रियल टेक्नोलोजी केआईआईटीको छात्रावासमा शंकास्पद मृत्यु भएकी नेपाली छात्रा प्रकृति लम्सालको शव नेपाल ल्याएर अन्तिम संस्कार गरिएको छ। वहाँको शव हिजो भैरवा ल्याएर स्थानीय स्वर्गद्वारी घाटमा अन्तिम संस्कार गरिएको वहाँको परिवारजनले जनाएको छ। केआईआईटीमा स्नातक अन्तिम वर्षमा अध्ययनरत भैरवाकी 21 वर्षीय प्रकृति लम्सालको कलेजको छात्रावासमा शव फेला परेको थियो। लम्सालको शंकास्पद मृत्युपछि उत्पन्न परिस्थिति सामान्य बनाउन नेपाल र भारत दुवैतिरबाट प्रयास थालिएको छ। त्यसक्रममा परराष्ट्र मन्त्री डाक्टर आरजू राणाले भारतको ओडिसा स्थित कलिंगा इन्स्टिच्यूट अफ इण्डस्ट्रियल टेक्नोलोजी केआईआईटी विश्वविद्यालयको होस्टेलमा नेपाली विद्यार्थी प्रकृति लम्सालको मृत्यु र त्यसपछि विकसित परिस्थितिका विषयमा ओडिसाका उच्च शिक्षा मन्त्रीसँग फोनमा कुराकानी गर्नुभएको छ। मन्त्री डाक्टर राणाले ओडिसाका उच्च शिक्षा मन्त्री सूर्यवंशी सूरजसँग लम्सालको मृत्युको निष्पक्ष अनुसन्धान र दोषीमाथि कानूनी कार्यवाही गर्न आग्रह गर्नुभएको छ। साथै त्यहाँका नेपाली विद्यार्थीलाई विश्वविद्यालयमा सुरक्षित वातावरण सहित पठन पाठन व्यवस्थाका लागि आग्रह गर्नुभएको परराष्ट्र मन्त्रीको सचिवालयले जनाएको छ। सो फोन वार्ताका क्रममा भारतीय मन्त्री सूरजले उक्त घटनालाई ओडिसा राज्यले गम्भीर रूपमा लिएको र प्रकृतिलाई न्याय र दोषीमाथि कार्यवाहीका लागि उच्च स्तरीय छानबिन समिति गठन गरिएको जानकारी गराउनु भएको थियो। यद्यपि केआईआईटीमा उत्पन्न पछिल्लो अवस्थापछि असुरक्षित महसुस गरी त्यहाँ अध्ययनरत नेपाली विद्यार्थीहरू स्वदेश फर्किन थालेका छन्। हिजो एकै दिन वीरगंज नाका भएर 145 जना विद्यार्थी नेपाल फर्किएका छन्। केआईआईटीमा अध्ययनरत नेपाली विद्यार्थी प्रकृति लम्सालको मृत्यु भएसँगै नेपाली विद्यार्थीहरू असुरक्षाका कारण देखाउँदै स्वदेश फर्किएका हुन्। जिल्ला प्रशासन कार्यालय पर्साका सहायक प्रमुख जिल्ला अधिकारी सुमन कुमार कार्कीले विद्यार्थी निकै भयभीत अवस्थामा रहेको पाइएको जानकारी दिनुभयो।
जो साँझसम्मको चाहिँ प्राप्त अपडेट अनुसार 145 जना फर्केको हामीसँग अभिलेख भएको छ।
उहाँहरू चाहिँ कहाँ कहाँको विद्यार्थीहरू हुनुहुँदो रहेछ, कुन कुन जिल्लाको?
अधिकांश त चाहिँ यो पर्सा जिल्ला र यो सराउन्डिङ एरियाको, सराउन्डिङ डिस्ट्रिक्टको 12 हुनुहुन्छ। अनि त्यहाँ सप्तरी, काठमाडौँ, चितवन, बुटवल, रूपन्देही यहाँसम्मको हुनुहुन्छ, मकवानपुरको।
उहाँहरूको मनस्थिति चाहिँ कस्तो पाइयो यहाँहरूले संवाद गर्दाखेरि? जस्तो त्यहाँको कलेजले, त्यहाँको स्थानीय प्रशासनले, त्यहाँको प्रदेशको मन्त्रालयले पनि उहाँहरूलाई फर्कन भनेको छ, तर उहाँहरू नेपाल फर्किनु भयो।
अहिले चाहिँ अब अलिकति यहाँ चाहिँ व्यवहार राम्रो भएन भन्ने उहाँहरूकोबाट कुरा आएको छ, अलिकति क्षुब्ध जस्तो देखिन्छ। अब अहिले चाहिँ अब तुरुन्तै फर्किने चाहिँ त्यहाँ भकेट गर्नुपर्छ पर्ने अवस्था भयो भनेर उहाँहरूले भनिराख्नु भएको थियो। अब चाहिँ अब सरकारले पनि प्रयास गरिरहेछ, फेरि छिटो फर्किनु होला उहाँहरू।
वहाँ हुनुहुन्थ्यो जिल्ला प्रशासन कार्यालय पर्साका सहायक प्रमुख जिल्ला अधिकारी सुमन कुमार कार्की, सहकर्मी सन्तोष रेग्मीसँग कुरा गर्नुहुँदै निर्वाचन आयोगले उम्मेद्वारहरूले जथाभावी खर्च गर्ने गरेका कारण निर्वाचन महँगो भयो भन्ने भाष्य स्थापित भएको टिप्पणी गरेको छ। निर्वाचन दिवसका अवसरमा हिजो आयोजित कार्यक्रममा प्रमुख निर्वाचन आयुक्त थपलियाले निर्वाचन व्यवस्थापन लागत कम रहे पनि राजनीतिक दल तथा उम्मेद्वारहरूले आफूले गर्ने खर्चलाई देखाएर निर्वाचन प्रणाली महँगो भएको भन्ने खराब भाष्य स्थापित गरिरहेको बताउनुभयो। निर्वाचन खर्च कम गर्न राजनीतिक दल र उम्मेद्वार नै जिम्मेवार हुनुपर्ने उहाँले बताउनुभयो। निर्वाचनमा नागरिक सहभागिता बढ़ाउन निर्वाचन शिक्षा र मतदाता शिक्षा बढ़ाउनुपर्ने आवश्यकता पनि उहाँले औल्याउनुभयो। आगामी निर्वाचनका लागि मतदाता नामावली दर्ता र अध्यावधिक सम्बन्धित स्थानीय तहबाटै गर्ने व्यवस्था मिलाइने पनि थपलियाले बताउनुभयो। नवौं निर्वाचन दिवसका अवसरमा निर्वाचन स्मारिका 2081 र नेपालको निर्वाचन इतिहास 3 पुस्तक विमोचन गरिएको छ। त्यस्तै हरेक प्रदेशबाट समान एकजना र आयोगका 3 गरी 10 उत्कृष्ट कर्मचारीलाई पुरस्कृत गरिएको छ। भारतको उडिसा राज्य सरकारको उच्च शिक्षा विभागले नेपाली विद्यार्थीमाथि दुर्व्यवहार भएको घटनामा संलग्नहरूमाथि कार्यवाही गरिएकाले निर्धक्क भएर केआईआईटी विश्वविद्यालय र छात्रावासमा फर्कन आग्रह गरेको छ। विश्वविद्यालयले अवस्था सामान्य बनाउन प्रयास गरेकाले नेपाल फर्किएका तथा अन्यत्र रहेकाहरूलाई फिर्ता आउन उच्च शिक्षा विभागले आग्रह गरेको हो। विभागले त्यहाँ सहायता कक्ष सञ्चालन गरिएको पनि जनाएको छ। प्रधानमन्त्री केपी शर्मा ओलीले प्रजातन्त्र स्थापना भएको दिन फागुन 7 मुलुकलाई सबै हिसाबले स्वतन्त्र र सार्वभौम बनाएको बताउनु भएको छ। प्रजातन्त्र दिवसका अवसरमा सैनिक मञ्च टुरीखेलमा हिजो आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीले प्रजातन्त्रको उज्यालोमा हुर्किएका आजको पुस्ताका लागि हिजोको शासनको क्रूर अनुभव कथा जस्तो मात्र भएको उल्लेख गर्नुहुँदै त्यो अवस्थाबाट आजसम्म ल्याइपुर्याउन भूमिका निर्वाह गर्नेहरूको स्मरण गर्नुभयो। प्रधानमन्त्री ओलीले प्रजातन्त्रकै कारण अहिलेको स्वतन्त्र र न्यायपूर्ण समाजको निर्माण भएकाले त्यसलाई विवेकसंगत ढंगले बुझ्न जरूरी रहेको बताउनुभयो।
7 फागुन 7 गते जसले हाम्रा पुर्खालाई हुकुमी शासनको क्रूर जंजीरले बाँधिएको घना रातबाट स्वयंको विवेकले चल्ने स्वतन्त्रताको न्यानो बिहानीमा पुर्याएको यातनादायी कहाली लाग्दो र साहसिक लामो यात्राको स्मरण गराउँछ। प्रजातन्त्रको उज्यालोमा हुर्किएको अत्याधुनिक सूचना प्रविधि मार्फत अनलाइन सेवा लिने बानी परिसकेको आजको पुस्ताका लागि हिजोको शासनको त्यो क्रूरता अनुभव होइन कथा मात्रै जस्तो छ। तसर्थ हाम्रो भविष्यका रूपमा उदाउँदै गरेको भोलिको पुस्ताले यो दिन बिर्सनै नमिल्ने दिन हो। पुस्तान्तरको समय चापले कहिलेकाहीँ न्यानो दिनमा रहेका बेला समाजले त्यस काल रात्रिको क्रूरतम स्मृतिलाई गुमाउन पुग्छ र भन्छ प्रजातन्त्रले के गरेको छ। यसलाई आजको पुस्ताले असान्दर्भिक तुलनाबाट होइन विवेकको तराजुमा राखेर तौलनु पर्दछ।
प्रधानमन्त्री ओलीले युवाहरूलाई सशक्त बनाएर नै मुलुकलाई समृद्धितर्फ लैजाने सरकारको स्पष्ट नीति रहेको बताउनुभयो।
हाम्रो युवा पुस्ता देशको भविष्य हो। उनीहरूलाई शिक्षा, स्वास्थ्य, रोजगारी र उद्यमको अवसर उपलब्ध गराउन र स्टार्टअप मार्फत उद्यमशीलताको थालनी गरिएको छ। युवाहरूलाई सशक्त बनाएर नै मुलुकलाई समृद्धितर्फ लैजाने यस सरकारको नीति छ। लोकतन्त्रको खुला मैदानमा नै जनताको जीवनमा प्रगति भएको छ, तर हाम्रा चुनौती अझै बाँकी छ। लोकतन्त्रलाई पारदर्शी र अझ जवाबदेही बनाउँदै समाजमा व्याप्त असमानता, गरिबी र भ्रष्टाचारलाई हटाउँदै हामी ती चुनौतीलाई चिर्नेछौं।
प्रधानमन्त्री ओलीले सन् 2030 भित्र दिगो विकासका लक्ष्य हासिल गर्ने अभियानमा सरकार हरेक क्षण सम्भावना र सामर्थ्यको सदुपयोग गर्दै अघि बढ़िरहेको र यसबाटै समृद्ध नेपाल सुखी नेपालीको राष्ट्रिय आकांक्षा पूरा हुने विश्वास पनि व्यक्त गर्नुभयो। राष्ट्रपति रामचन्द्र पौडेलको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा उपराष्ट्रपति रामसहाय प्रसाद यादव, प्रधान न्यायाधीश प्रकाशमान सिंह रावत, प्रतिनिधि सभाका सभामुख देवराज घिमिरे, राष्ट्रिय सभाका अध्यक्ष नारायण प्रसाद दाहाल, उप प्रधानमन्त्रीहरू, मन्त्रीगण, सांसदहरूका साथै उच्च पदाधिकारीहरूको सहभागिता रहेको थियो। राष्ट्रिय प्रजातन्त्र दिवस 2081 अवसरमा सरकारले शान्ति, सुशासन, नवप्रवर्तन, वैज्ञानिक खोज, अनुसन्धान तथा विकासको क्षेत्रमा उल्लेखनीय योगदान पुर्याउने प्रतिभाशाली नागरिकलाई प्रधानमन्त्री राष्ट्रिय प्रतिभा पुरस्कार 2081 प्रदान गर्ने भएको छ। टेलिमेडिसिन क्षेत्रतर्फ डाक्टर छिरिङ लामा, विज्ञान प्रविधि नवप्रवर्तनतर्फ डाक्टर विराज सिंह थापा, कीर्तिमानी पर्वतारोही पूर्णिमा श्रेष्ठ, विज्ञान प्रविधितर्फ आभास मास्के र हरिराम श्रेष्ठलाई प्रदान गर्ने भएको हो। यस्तै चिकित्सा क्षेत्रतर्फ डाक्टर ओम मूर्ति अनिल, खेलकुदतर्फ सावित्रा भण्डारी, सम्पदा संरक्षणतर्फ रविन्द्र पुरी, मानव सेवा तथा समाजसेवातर्फ दिलशोभा श्रेष्ठ र रामजी अधिकारीलाई प्रदान गर्ने भएको छ। पुरस्कृत व्यक्तित्वलाई विशेष समारोह आयोजना गरी पुरस्कार प्रदान गरिनेछ। चीन सरकारको सहयोगमा उत्तरी नाका रसुवाको रसुवागढ़ीमा निर्माणाधीन सुक्खा बन्दरगाह डाइपोर्ट निर्माणको काम अन्तिम चरणमा पुगेको छ। बन्दरगाहको 76% काम सम्पन्न भएको र आगामी जुलाईभित्र पूर्ण रूपमा सम्पन्न हुने लक्ष्य राखिएको नेपाल इन्टर मोडल यातायात विकास समितिका कार्यकारी निर्देशक आशिष गजुरेलले जानकारी दिनुभयो। कोरोना संक्रमणका कारण लामो समयदेखि रोकिएको काम दुई वर्षदेखि नियमित रूपमा भइरहेको वहाँले जानकारी दिनुभयो। नेपाल चीन व्यापारलाई सहजीकरण गर्ने लक्ष्यसहित बन्दरगाह निर्माणको काम अगाडि बढ़ाएको समितिले जनाएको छ। मध्य प्रदेशका मुख्यमन्त्री सतीश कुमार सिंहले वीरगंजमा सञ्चालन हुँदै आएको नेपाल इण्डो हस्पिटल एण्ड आई सेन्टर प्राली बन्द गर्न निर्देशन दिनुभएको छ। मुख्यमन्त्री सिंह नेतृत्वको अनुगमन टोलीले हिजो वीरगंजका विभिन्न निजी अस्पतालको स्थलगत अनुगमन गर्ने क्रममा सो अस्पतालले प्रचलित कानून बमोजिम अस्पताल सेवा सञ्चालन स्वीकृति लिएको नदेखिएकाले उपचाररत त्यहाँ रहेका बिरामीलाई स्थानान्तरण गरी अस्पताल पूर्ण रूपमा बन्द गर्न निर्देशन दिनुभएको हो। यस्तै मुख्यमन्त्री सहितको अनुगमन टोलीले वीरगंजका स्पर्श मल्टी स्पेसिलिटी हस्पिटल, भवानी हस्पिटल एण्ड रिसर्च सेन्टरलाई नवीकरण गर्न निर्देशन दिएको मध्य प्रदेश स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका जनस्वास्थ्य अधिकृत सन्तोष कुमार ठाकुरले जानकारी दिनुभयो। यसै गरी अनुगमनका क्रममा वीरगंजका कुनै पनि निजी अस्पतालमा गुणस्तरीय प्रयोगशाला नभेटिएको जनस्वास्थ्य अधिकृत ठाकुरले जानकारी दिनुभयो। तनहुँमा अफ्रिकन स्वाइन फीवर रोगबाट 18 बंगुर मर्नुका साथै केही बंगुर बिरामी भएपछि ओसार पसारमा प्रतिबन्ध लगाइएको छ। जिल्लामा एक महिना अघि यस रोगको संक्रमण देखिएको थियो। त्यस यता जिल्लाको भीमादमा 14, शुक्ला गण्डकी नगरपालिकामा 2, ब्यासमा 1 र रिसिङमा 1 बंगुर मरेका भेटेरिनरी अस्पताल तथा पशु सेवा केन्द्रका प्रमुख डाक्टर राजेश चौधरीले जानकारी दिनुभयो। बाह्य मानिसलाई फार्ममा जान नदिन, सतर्कता अपनाउन र बंगुर तथा सुंगुर ओसार पसारमा प्रतिबन्ध लगाइएको उहाँले बताउनुभयो। केन्द्रका पशु चिकित्सक र प्राविधिक टोलीले हाल जिल्लाका बंगुर फार्ममा पुगेर अनुसन्धान गरिरहेका उहाँले बताउनुभयो। त्यहाँका 10 पालिका मध्ये भीमात, शुक्ला गण्डकी र ब्यास गरी 3 नगरपालिकामा अफ्रिकन स्वाइन फीवरको संक्रमण देखिएको हो। सबैभन्दा बढ़ी भीमात नगरपालिका यस रोगबाट प्रभावित भएको छ। जिल्लामा 13,500 किसानले 40,000 बंगुर पालेका पशु सेवा केन्द्रले जनाएको छ। नेपाल एकीकरणको इतिहास अध्ययन गर्ने थलोका रूपमा विकास हुँदै गएको गोर्खा दरबार संग्रहालयमा 8 महिनाको अवधिमा 75,000 भन्दा बढ़ीले अवलोकन भ्रमण गरेका छन्। चालू आर्थिक वर्षको साउनदेखि माघसम्ममा आन्तरिक र बाह्य पर्यटक गरी 75,791 जनाले संग्रहालयको अवलोकन भ्रमण गरेका संग्रहालयका प्रमुख जय नारायण कार्कीले जानकारी दिनुभयो। उहाँका अनुसार संग्रहालयको भ्रमण गर्ने मध्ये सबैभन्दा धेरै शैक्षिक भ्रमणमा आउने विद्यार्थीहरू रहेका छन्। यस्तै सार्क राष्ट्र र अन्य देशका पर्यटक समेत गोर्खा दरबार संग्रहालय घुम्न पुग्ने गरेको उहाँको भनाइ छ। प्रमुख कार्कीका अनुसार साउनेता संग्रहालयको भ्रमण गर्नेहरूमा 43,848 जना विद्यार्थी छन्। यस्तै 30,704 जना आन्तरिक, 1,166 जना तेस्रो मुलुक र 73 जना सार्क राष्ट्रभित्रका पर्यटकले संग्रहालयको भ्रमण गरेका छन्। संग्रहालयमा पर्यटकहरूले नेपाल एकीकरणकर्ता पृथ्वी नारायण शाह लगायत शाहवंशीय राजाहरूको इतिहास अध्ययन गर्न पाउने व्यवस्था रहेको छ। बागलुङको तित्याङमा ओखर खेती विस्तार गरिएको छ। बसाईसराईका कारण खेतीयोग्य जग्गा बाँझिँदै गएपछि बागलुङ नगरपालिकाले बाँझो जग्गा सदुपयोग गर्न तित्याङमा करिब 300 रोपनी जग्गामा ओखर खेती थालेको छ। नगरपालिकाले गत वर्षदेखि बाँझो जग्गामा रहेका कुकाठ हटाउने अभियानसँगै सुक्खा फलफूल खेती गर्न स्थानीयलाई प्रेरित गर्न थालेको हो। बागलुङ नगरपालिका 9 तित्याङको डोय क्षेत्रमा गत वर्ष र यस वर्ष गरी 280 रोपनी जग्गामा ओखर खेती विस्तार गरिएको वडा अध्यक्ष राजु थापाले जानकारी दिनुभयो। काभ्रे पलाञ्चोकको भूमलु गाउँपालिकाले स्थानीय किसानले उत्पादन गरेको साग खरिद गर्ने भएको छ। किसानलाई राहत दिने उद्देश्यले साग खरिद गरी गुन्द्रुक बनाइने गाउँपालिकाले जनाएको छ। सागको दर रेट तोकेर गाउँपालिकाले स्थानीयसँग साग लिन सार्वजनिक अपील समेत गरेको हो। प्रति किलो 25 रूपियाँको दरले किसानसँग साग खरिद गरी गुन्द्रुक बनाउने योजना बनाइएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत कृष्ण बहादुर खत्री बताउनुभयो। सूचना एवं प्रविधिमा दक्ष बनाउन शिक्षकलाई सूचना संचार तथा प्रविधि सम्बन्धी ज्ञान सिप सिकाइएको छ। सामुदायिक विद्यालयमा कार्यरत शिक्षकलाई लक्षित गर्दै रोटरी क्लब अफ पाल्पाको रामपुरले समयानुकूल भित्रिएको प्रविधिबारे ज्ञान तथा सिप सिकाउन तालिम दिएको हो। पाल्पाको रामपुर नगरपालिका तथा निस्दी पूर्व खोला र रम्भा गाउँपालिकाका माध्यमिक विद्यालयका शिक्षकका लागि सूचना तथा प्रविधि सम्बन्धी तालिम सञ्चालन गरिएको हो। उपप्रधान तथा शहरी विकास मन्त्री प्रकाश मान सिंहले सरकारको स्थायित्वका लागि दुई ठूला दलको सरकार बनेको बताउनु भएको छ। बर्दियाको बार बर्दिया नगरपालिकाको प्रशासनिक भवन र विष्णु धनी बहुप्राविधिक शिक्षालयको उद्घाटन समारोहमा उपप्रधानमन्त्री सिंहले संघीय ऐनहरू पर्याप्त मात्रामा बन्न नसकेकाले तीन तहका सरकार सञ्चालनमा कठिनाई भइरहेकाले आवश्यक ऐनहरू छिटो ल्याउने गरी वर्तमान सरकार लागिरहेको बताउनुभयो। राससको 64 वार्षिकोत्सवका अवसरमा हिजो आयोजित समारोहमा संचार तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरूङले नेपाली पत्रकारिताका समाचार कक्षहरू साँघुरिँदै गइरहेको अवस्थामा राससले विश्वसनीय समाचार उत्पादन र वितरण गर्नुपर्नेमा जोड़ दिनुभएको छ। मुलुक संघीय लोकतान्त्रिक प्रणालीमा गइसक्दा पनि कतिपय ऐन कानूनहरू पुरानै भएकाले विकास र सुशासनमा फड्को मार्न नसकिएकोले सार्वजनिक सेवालाई प्रभावकारी बनाउन सरकार पुराना ऐन कानूनहरू परिवर्तन गर्न लागि परेको मन्त्री गुरूङले बताउनुभयो। समारोहमा मन्त्रालयका सचिव राधिका अरियालले नेपालको संविधानले व्यवस्था गरेको नागरिकको सुसूचित हुने अधिकार कार्यान्वयन गर्न संचार माध्यमले भूमिका खेल्नुपर्ने विचार व्यक्त गर्नुभयो। सार्वजनिक सेवा प्रसारण नेपालका कार्यकारी अध्यक्ष डाक्टर महेन्द्र विष्टले पछिल्लो समय राससले अडियो भिडियो सेवाका साथै भाषाभाषीका समाचार सेवा समेत शुरू गर्नु ऐतिहासिक भएको बताउनुभयो। राष्ट्रिय समाचार समिति राससका कार्यकारी अध्यक्ष धर्मेन्द्र झाले गुणस्तरीय समाचार सेवा राससको प्राथमिकता भएको बताउनुभयो। नेपाल पत्रकार महासंघका अध्यक्ष निर्मला शर्माले श्रमजीवी पत्रकारहरूले उचित पारिश्रमिक पाउनुपर्नेमा जोड़ दिनुभयो। वार्षिकोत्सवका अवसरमा पत्रकार विक्रम गिरीलाई रासस पत्रकारिता पुरस्कार 2081 तथा राससका कर्मचारीलाई विभिन्न पुरस्कार तथा सम्मान प्रदान गरिएको थियो। नेपाल प्रेस युनियनले सामाजिक सञ्जाल विधेयक 2081 फिर्ता लिन सरकारसँग माग गरेको छ। युनियन केन्द्रीय समितिको आयोजनामा काठमाण्डुमा यही फागुन 5 गते आयोजित प्रदेश अध्यक्ष र 6 र 7 गते शाखा अध्यक्षको राष्ट्रिय सम्मेलनले 12 बुधे घोषणा पत्र जारी गर्दै यस्तो माग गरेको हो। सामाजिक सञ्जाल विधेयक 2081 व्यवस्था भएका केही विषयमा युनियनको गम्भीर असहमति रहेको युनियनले सम्मेलनपछि जारी घोषणा पत्रमा उल्लेख गरेको छ। अब अन्तर्राष्ट्रिय समाचार। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले खतरामा पारेको वा पहिले नै लागू गरेको व्यापक करले मुद्रास्फीति, बजार विकृति र विश्वव्यापी मन्दी समेत निम्त्याउने खतरा रहेको भन्दै चीनले विश्व व्यापार संगठन डब्ल्यूटीओमा विरोध जनाएको छ। राष्ट्रपति ट्रम्पले विश्वको दोस्रो ठूलो अर्थतन्त्र चीनलाई अमेरिका प्रवेश गर्ने उत्पादनमा थप 10% कर लगाइएको घोषणा गर्नुभएको थियो। ट्रम्पले गत हप्ता स्टील र आल्मुनियममा 25% नयाँ कर लगाउने कार्यकारी आदेशमा हस्ताक्षर गर्नुभएको थियो। विश्व व्यापार संगठनका लागि चीनका राजदूत ली चेङगाङले विश्व व्यापार संगठनको निर्णय लिने जनरल काउन्सिलको यस वर्षको पहिलो बैठकमा विश्वले करका लागि श्रृंखलाबद्ध झट्काको सामना गरिरहेको बताउनुभयो। फ्रान्सका राष्ट्रपति इम्यानुएल म्याक्रोले रूसको अस्तित्वको खतराबारे युरोपेली प्रतिक्रियाको समन्वय गर्न युक्रेनबारे हिजो नयाँ बैठक आयोजना गर्ने तयारी गर्नुभएको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युक्रेन विरूद्धको रूसको 3 वर्ष युद्धपछि राष्ट्रपति भ्लादिमिर पुटिनसँग कूटनीति पुनः शुरू गर्न तयार रहेको प्रतिक्रिया दिएसँगै यसले ईयूका अधिकारीहरूलाई चकित पारेको छ। अब आर्थिक समाचार।
यस आर्थिक समाचारको साथमा नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
स्वदेशमा उत्पादित वस्तुहरूको प्रयोगलाई बढ़ाउन सरकारले स्वदेशी वस्तु प्रयोग सम्बन्धी अभियान सञ्चालन गर्ने भएको छ। त्यसका लागि उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले चरणबद्ध रूपमा तयारीको काम अघि बढ़ाएको उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले बताउनु भएको छ। रेडियो नेपालसँग संक्षिप्त कुराकानी गर्नुहुँदै उद्योग मन्त्री भण्डारीले नेपालका उत्पादनहरू विद्युत पोल, ट्रान्समिटर, सिमेन्ट, फुटवेयर, कपड़ा लगायतका वस्तुको प्रयोगलाई उच्च जोड़ दिने तथा कतिपय वस्तुको प्रयोगलाई अघि बढ़ाउन हाल रहेको सार्वजनिक खरिद ऐनमा संशोधन गर्ने तयारी भएको पनि बताउनुभयो। स्वदेशी वस्तुको प्रयोगलाई अनुभूति हुने गरी बढ़ाउन तीनै तहका सरकारहरू बीच प्रभावकारी समन्वय गर्ने र त्यसमा निजी क्षेत्रको सहयोग समेत परिचालन गर्ने तयारी मन्त्रालयले गरेको छ। नेपालमा गरिने निर्माणका कामहरू, सड़क, पुल, ट्रान्समिशन लाइन, खानेपानी आयोजनाहरूमा सकेसम्म स्वदेशी वस्तुको प्रयोग र उत्पादनलाई जोड़ दिने गरी काम अघि बढ़ाउने पनि मन्त्री भण्डारीले बताउनुभयो। स्वदेशी वस्तु प्रयोग सम्बन्धी कार्यविधि पारित भएसँगै यसलाई चरणबद्ध रूपमा अघि बढ़ाउन उद्योग सचिवको संयोजकत्वमा गठित समितिले समेत तयारीको काम अघि बढ़ाएको छ। म्याग्दीको धौलागिरी गाउँपालिकामा निर्माणाधीन 53.5 मेगावाट क्षमताको अप्पर म्याग्दी 1 जलविद्युत आयोजनाको बाँध निर्माणको काम शुरू भएको छ। म्याग्दी हाइड्रो पावर लिमिटेड प्रवर्धक रहेको आयोजनाले म्याग्दी नदीको पानीलाई सुरुङमा पठाउनका लागि 15 मिटर अग्लो र 40 मिटर लामो बाँध निर्माण शुरू गरेको हो। गाउँपालिकाका अध्यक्ष प्रेम प्रसाद पुनले मंगलबार बाँध ढलान गर्ने कार्यको शुभारम्भ गर्नुभयो। सानिमा बैंकको नेतृत्वमा विभिन्न 6 वटा वाणिज्य बैंकको ऋण प्रवर्धक कम्पनी र सर्वसाधारणको शेयर मार्फत जुटाइने 11,23,27,06,000 लागतमा निर्माण हुने आयोजनाको विद्युत गृह मालिका साथ भारबाङमा राख्ने योजना रहेको छ। गोर्खा जिल्लामा वर्षौंदेखि सञ्चालन हुँदै आएको नेपाली हाते कागज उद्योगलाई हाल कच्चा पदार्थको अभाव हुन थालेको छ। गोर्खा नगरपालिका 6 स्थित नयाँ बस्तीमा सञ्चालन हुँदै आएको गोर्खा मनकामना नेपाली हाते कागज उद्योगले आवश्यकता अनुसार कच्चा पदार्थ नपाउँदा समस्या हुँदै गएको उद्योगका सञ्चालक पासाङ निमा शेर्पाले बताउनुभयो। उद्योगले कच्चा पदार्थको अभावमा माग अनुसार उत्पादन गर्न सक्ने अवस्था नरहेको र उत्पादनका लागि हिमाली भेका जंगलबाट लोकता खोजेर ल्याउनु पर्ने र ढुवानी गर्न समेत निकै कठिन हुने गरेको बताउनुभयो। उद्योगमा उत्पादित 40 ग्राम तौलको कागज नेपालमा खपत हुनुका साथै विभिन्न मुलुकहरूमा निर्यात समेत हुने गरेको छ। हवाई उडान स्थगित गरेको संखुवा सभाको तुमलिङटार विमानस्थलमा मौसममा भएको सुधारसँगै 3 सातापछि पुनः उडान शुरू भएको छ। मंगलबार बुद्ध एयरको 72 सीट क्षमताको जहाजले उडान शुरू गरेको हो। विमानस्थल वरिपरि बाक्लो हुस्सू लागेपछि गत माघ 14 गतेपछि तुमलिङटारमा नियमित उडान अवरुद्ध भएको थियो।
आर्थिक समाचार प्रस्तुत गर्दै हुनुहुन्थ्यो भुवन आचार्य। अब खेल समाचार।
नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी फरवार्डर सावित्रा भण्डारी साम्बालाई प्रधानमन्त्री राष्ट्रिय प्रतिभा पुरस्कार 2081 पुरस्कृत गरिने भएको छ। सरकारले विभिन्न क्षेत्रमा उल्लेखनीय योगदान पुर्याउने प्रतिभाशाली नागरिकलाई प्रदान गर्ने पुरस्कार अन्तर्गत विभिन्न विधाका 10 जना पुरस्कृत हुँदा खेलकुदबाट साम्बा पुरस्कृत हुने भएकी हुन्। राष्ट्रिय प्रजातन्त्र दिवस 2081 अवसरमा बुधबार सैनिक मञ्च टुडी खेलमा आयोजित मूल समारोहमा पुरस्कारको घोषणा गरिएको हो। पुरस्कार प्रदान विशेष समारोहमा गरिने बताइएको छ। नेपालका लागि अन्तर्राष्ट्रिय फुटबलमा सर्वाधिक गोल गर्ने कीर्तिमान रचेकी साम्बा पछिल्लो समय रूपमा फुटबल खेल्दै आएकी छिन्। मसिन्द्र फुटबल क्लबले एन्फा यु 16 युथ लीगमा बुधबार 7 बाटो युथ क्लब विरूद्ध 3-1 गोलको पुनरागमन जित दर्ता गरेको छ। जितसँगै मसिन्द्रले 15 खेलमा 26 अङ्क जोडेको छ। पराजित 7 बाटोको समान खेलबाट 16 अङ्क छ। 7 बाटो स्थित अखिल नेपाल फुटबल संघ एन्फा मुख्यालय मैदानमा मसिन्द्रलाई जित दिलाउन मिलन बोहरा, गोविन्द विकर, आशिष तामाङले गोल गरे। 7 बाटोको लागि आयुष खड्काले गोल गरे। फागुन 19 गतेदेखि 28 गतेसम्म हुने विराट गोल्ड कपको 9 संस्करणमा 2 भारतीय सहित 10 टोलीले सहभागिता जनाउने भएका छन्। प्रतियोगितामा भारतका सुदीप दिल्ली र साउथ समिति एएफसी कोलकाता साथै साबिक विजेता मच्छिन्द्र, त्रिभुवन आर्मी, थ्री स्टार, चर्च बोइज युनाइटेड, नेपाल पुलिस, न्युरो टिम, एनआरटी मोरङ एएफसी र नेपाल एपीएफ क्लबले प्रतिस्पर्धा गर्नेछन्। प्रतियोगिताको उद्घाटन खेलमा आर्मी र साउथर्न समिति प्रतिस्पर्धा गर्नेछन्। यो खेलको विजेताले क्वार्टर फाइनलमा मोरङको सामना गर्नेछ। विराटनगर स्थित शहीद रंगशालामा हुने प्रतियोगिताका सबै खेल साँझ 6:30 शुरू हुनेछ। प्रतियोगिताको विजेताले 11 लाख तथा उपविजेताले 5,50,000 रुपियाँ प्राप्त गर्नेछन्।
खेल समाचार प्रस्तुत गर्दै हुनुहुन्थ्यो अजय बम। अब मौसम सम्बन्धी जानकारी। आज सुदूरपश्चिम कर्णाली र गण्डकी प्रदेश लगायतका पहाड़ी भागमा आंशिकदेखि सामान्यतया बदली रही सुदूरपश्चिम कर्णाली र लुम्बिनी प्रदेश लगायतका पहाड़ी भागका 1-2 स्थानमा मेघगर्जन चट्याङसहित हल्का वर्षा हुनुका साथै सुदूरपश्चिम कर्णाली र गण्डकी प्रदेशका उच्च पहाड़ी तथा हिमाली भागका केही स्थानमा हल्का हिमपात हुने जल तथा मौसम विज्ञान विभागले जनाएको छ। गत 24 घण्टामा काठमाडौं उपत्यकामा मापन गरिएको अधिकतम तापक्रम 21.4 डिग्री सेल्सियस र न्यूनतम तापक्रम 7.6 डिग्री सेल्सियस रहेको छ। आज दिउँसो काठमाडौं उपत्यकाको अधिकतम तापक्रम 19-21 डिग्री सेल्सियसका बीच रहने अनुमान गरिएको छ। काठमाडौं उपत्यकामा सूर्योदय अघि बिहान 6:38 भयो भने सूर्यास्त भरे साँझ 5:59 हुनेछ। अन्त्यमा यस प्रसारणका प्रमुख समाचार फेरि एकपटक। भारतको उडिसा राज्य स्थित केआईआईटीको छात्रावासमा मृत भेटिएकी प्रकृति लम्सालको भैरवामा अन्त्येष्टि। लम्सालको मृत्युपछि उत्पन्न समस्या समाधान गर्न नेपाल र भारत दुवैतर्फ प्रयास जारी। उम्मेद्वारहरूले जथाभावी खर्च गर्ने गरेका कारण निर्वाचन महँगो भयो भन्ने भाष्य स्थापित भएको निर्वाचन आयोगको टिप्पणी। प्रजातन्त्रले स्वतन्त्र र न्यायपूर्ण समाज निर्माण गरेको प्रधानमन्त्री केपी शर्मा ओलीको भनाई। तनहुँमा स्वाइन फीवरले 18 बंगुर मरेपछि ओसार पसारमा रोक, सतर्कता अप्नाउन आग्रह। अमेरिकाले गरेको कर वृद्धिलाई लिएर विश्व व्यापार संगठन डब्ल्यूटीओमा चीनको विरोध। र नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी फरवार्डर सावित्रा भण्डारी साम्बालाई प्रधानमन्त्री राष्ट्रिय प्रतिभा पुरस्कार प्रदान गरिने। यो सँगै बिहान 7 बजेको समाचार सकियो। समाचारको अर्को बुलेटिन 8 बजे अंग्रेजीमा हुनेछ। हवस् त, नमस्कार।